यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री सुशीला कार्कीद्वारा प्रमुख 3 दलका शीर्ष नेताहरूसँग प्रतिनिधि सभा निर्वाचनबारे छलफल। निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउन नेताहरूको प्रधानमन्त्रीलाई आग्रह। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 1,89,00,000 मतदाता रहेको निर्वाचन आयोगद्वारा जानकारी। प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूची पर्सि 14 गते भित्र पेश गर्न दलहरूलाई निर्वाचन आयोगको आग्रह। नेपाली कंग्रेसका समानुपातिक उम्मेद्वार चयनका विषयमा छलफल शुरू। नेकपा एमाले सचिवालय बैठकमा भोलि छलफल हुने। र रूस युक्रेन युद्ध अन्त्यबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की बीच भोलि फ्लोरिडामा वार्ता हुने।
अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख 3 दलका शीर्ष नेताहरूसँग फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहभागी नेताहरूले निर्वाचनमा जान तयार रहेको तर त्यसका लागि निर्वाचनको वातावरण बनि नसकेकाले त्यो वातावरण सरकारले बनाउनु पर्ने बताउनु भएको छ। बैठकपछि बाहिरिने क्रममा संचारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै नेपाली कंग्रेसका सभापति शेरबहादुर उबाले कंग्रेस सहित सबै दल निर्वाचनका लागि तयार रहेको तर सुरक्षाको अवस्था बनि नसकेकाले सुरक्षाको प्रत्याभूति दिने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो।
सबै पार्टीहरू चुनावमा जान तयार छन्, कांग्रेस लगायत सबै पार्टी तयार छन्, तर वातावरण बनिसकेको छैन, वातावरण बनाउनु पर्यो, सुरक्षाको व्यवस्था हुनु पर्यो।
3 दलका शीर्ष नेताहरूसँगको छलफलपछि सरकारका प्रवक्ता समेत रहनुभएका संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनका लागि सबै दल तयार रहेको र सुरक्षाको प्रत्याभूति भई निर्वाचनको वातावरण तयार भए कोही पछि नहट्ने सबैको प्रतिबद्धता आएको बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले सरकार निर्वाचनका लागि हरेक आवश्यकता पूरा गर्न तयार रहेको बताउनु भएको मन्त्री खरेलले जानकारी गराउनुभयो।
अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट रूपमा नेकपा एमाले चुनावमा जानको लागि तयार छ तर चुनावमा जानको लागि सरकारले वातावरण बनाओस् भनेर उहाँले भन्नुभएको छ र त्यो कुराहरूमा चाहिँ उहाँलाई जोड गर्नको लागि नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पनि अब संसद पुनस्थापना होइन चुनावमै जानुपर्छ भनेर उहाँले स्पष्ट भन्नुभएको छ र नेकपा एमालेका अध्यक्षलाई उहाँले पनि आग्रह गर्नुभयो। त्यस्तै गरेर नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाल प्रचण्डले नै चुनावमै जानुपर्छ भन्नुभयो। जवाबमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले चुनावमा जाने वातावरण सुरक्षाको प्रत्याभूति सबै खालका वातावरण सरकारले बनाउँछ भनेर स्पष्ट रूपमा भन्नुभएको छ। यसले के देखाउँछ भने अब जुन रूपमा दुविधा रहेको थियो चुनावमा जाने कुरामा चुनाव हुन्छ कि हुँदैन भन्ने कुराहरूको पनि अब स्पष्ट जवाब आयो, चुनाव हुन्छ।
संचार मन्त्री खरेलले निर्वाचनका लागि सबै दल तयार रहेको र सरकार पनि दलहरूको माग अनुसार सुरक्षाको व्यवस्था मिलाई निर्वाचनको वातावरण निर्माण गर्न प्रतिबद्ध रहेकाले अब निर्वाचन हुँदैन कि भन्ने अन्योल अन्त्य भएको बताउनुभयो। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। गत प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल 1,78,88,570 मतदाता रहेकामा यसपटक 9,15,119 मतदाता थपिएका आयोगले जनाएको छ। कुल 1,89,03,689 मतदाता रहेका आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। आगामी फागुन 20 गते सम्ममा 18 वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अध्यावधि गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो। यस्तै आसन्न निर्वाचनका लागि देशभर 10,967 मतदान स्थलमा 23,112 मतदान केन्द्र निर्धारण गरिएका छन्। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनैतिक दलहरूले समानुपातिक उम्मेद्वारको बन्द सूची निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्न आग्रह गरेको छ। आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै यही पुस 13 र 14 गते अपरान्ह 4 बजेसम्म विधि प्रक्रिया र प्रमाण कागजात पूरा गरी उम्मेद्वारको बन्द सूची पेश गर्न अनुरोध गरेको हो। उम्मेद्वारको बन्द सूची निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नु अघि राजनैतिक दलले सर्वसाधारणलाई सार्वजनिक गर्न सक्ने आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकमा प्रतिनिधि सभा सदस्यका लागि पार्टीको समानुपातिक तर्फका 110 उम्मेद्वार चयनको मापदण्ड तयार गरी उम्मेद्वार चयन प्रक्रिया शुरू भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा पार्टीको महाधिवेशन कार्यतालिका परिमार्जन लगायतका विषयमा पनि छलफल भएको छ। केन्द्रीय कार्य सम्पादन समितिको आजको बैठकले वर्तमान विकसित राजनैतिक अवस्थामा विगतको निर्वाचनमा पार्टीको उम्मेद्वार वा पार्टीले समर्थन गरेका उम्मेद्वारका विरूद्ध उम्मेद्वार भएका व्यक्ति तथा उनीहरूका प्रस्तावक र समर्थकमाथि गरिएको कार्यवाहीको बाँकी अवधि माफी मिनाहा गर्ने निर्णय गरेको छ। यसरी कार्यवाही माफी मिनाहा भएका व्यक्तिहरूको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने बैठकले निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताउनुभयो। यस्तै बैठकले विभिन्न पेशा व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक आस्था र विचार भएका व्यक्तिहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको अर्को बैठक भोलि पुस 13 गते आइतबार बिहान 11 बजे पुनः बस्ने पार्टीले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक भोलि बस्ने भएको छ। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न भोलि बिहान 11 बजे बैठक बस्न लागेको एमाले सचिव डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। 11 राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक बस्न लागेको सचिवालय बैठकमा प्रतिनिधि सभामा समानुपातिक तर्फका उम्मेद्वारबारे छलफल हुने उहाँले बताउनुभयो। बैठक ललितपुर च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। भोजपुरको टेम्के मयुङ गाउँपालिका सात कोटमा आधारभूत अस्पताल भवनको निर्माण शुरू हुँदा खुशी भएका त्यस क्षेत्रका स्थानीय काम अलपत्र परेपछि अहिले निकै आक्रोशित भएका छन्। बीचमै काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माणको काम अलपत्र बनेको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
2078 सालबाट दुई वर्षसम्म सम्पन्न गर्ने गरी 1500 अस्पताल निर्माणको काम थालिएको थियो, तर ठेकदारले मैदान सम्माउने कम्पाउण्ड र रिटर्निङ मात्र लगाएर सम्पर्कविहीन भएपछि अस्पताल निर्माणको काम अलपत्र बनेको हो। सम्झौता अनुसार अस्पताल 2080 साल असार महिनामा सम्पन्न गर्ने गरी भूमि हिमालयन जेबीले निर्माणको जिम्मा लिएको थियो, तर करिब 10% मात्र काम गरेर ठेकदार सम्पर्कविहीन बनेको गाउँपालिकाले जनाएको छ। खेती गरिरहेको जग्गा अस्पताल निर्माणका लागि दिएका स्थानीयले काम अलपत्र बनेपछि ठेकदारलाई कारवाहीको माग गरेका छन्।
ऊ गरेर रोकाएको छ, यत्रो दुई तीन वर्ष भइसक्यो, हामीले भात खाने खेती दिएको छ।
अब हामीले पनि भात खाने खेत दिउँ लु, हुन्छ सुविधा हुन्छ, यहाँका जनतालाई सुविधा हुन्छ, किनभने अब देश विदेशकोदेखि लिएर गरेका सामान अहिले यस्तो अलपत्रमा पर्यो।
गाउँपालिकाले अस्पताल भवन समयमा सम्पन्न गराउन पटक पटक समन्वय गरेको भए पनि निर्माण कम्पनी सम्पर्कमा नआएको टेम्केमय गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो। ठेकदारले लामो समयदेखि अस्पताल निर्माणको काम अलपत्र पारेकाले गाउँपालिकाले अब कारवाहीको प्रक्रिया अगाडि बढाएको उहाँको भनाइ छ।
हाम्रो चाहिँ एउटा गौरवको योजना, एउटा चाहिँ पालिका स्तरको स्वास्थ्य कार्यालय निर्माण गर्ने कुरा चाहिँ विचल्ली बनाएको हुँदाखेरि हामीले पनि अब टेम्केमे गाउँपालिकाले कानून सम्मत कालो सूचीमा सिफारिस गरेर कारवाही गर्नेतर्फ नगइकन अरू बाध्यकारी उपाय अरू बाँकी छैन र आम नागरिक टेम्केमे नागरिकलाई पनि म यो बुझिदिनुको लागि म अनुरोध गर्छु।
यहाँ अस्पताल बनेपछि टेम्केमयुको वडा नम्बर 6, 7, 5, 8 र 9 स्थानीय लाभान्वित हुनेछन्। अस्पताल निर्माणको कुल लागत 10,13,83,000 रहेको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
गृहमन्त्री ओम प्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताउनु भएको छ। गृह मन्त्रालयको नेतृत्व सम्हालेको 100 दिने कार्यकालका उपलब्धि आज सार्वजनिक गर्दै उहाँले सरकार राहत वितरण, शान्ति सुरक्षा व्यवस्थापन, सुशासन र निर्वाचन तयारी लगायतमा केन्द्रित रहेको बताउनुभयो। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनमा व्यक्त भावना र तत्कालीन परिस्थितिमा शहीद परिवार र घाइतेको मलमपट्टी गर्दै सरकारले फागुन 21 गतेको निर्वाचनको तयारी अघि बढ़ाइरहेको स्पष्ट गर्नुभयो। उहाँले जेएनजीले मागेका सुशासन, पारदर्शी राज्य प्रणाली र भ्रष्टाचार अनुसन्धानमा सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताउनुभयो। सिंचाई मन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ़ने धारणा व्यक्त गर्नुभएको छ। आज उज्यालो नेपाल पार्टी नुवाकोट काठमाण्डौ सम्पर्क मंचद्वारा काठमाण्डौको बौद्धमा आज आयोजित उद्घाटन समारोहमा मन्त्री घिसिङले देशमा राजनैतिक परिवर्तन अपरिहार्य भएको बताउनुभयो। उहाँले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन पनि आग्रह गर्नुभयो। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका महिलाहरूले परम्परागत पञ्चे बाजाको संरक्षण र प्रवर्धन मार्फत आय आर्जनको नयाँ बाटो खोलेका छन्। वन्यजन्तु र वन संरक्षणसँगै महिलाको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले शुरू गरिएको यो प्रयास अहिले प्रभावकारी बन्नुका साथै प्रेरणादायी बन्दै गएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
नेपाली सांस्कृतिक पहिचानको महत्वपूर्ण अंग पञ्चे बाजा आधुनिकताको प्रभावसँगै ओझेल पर्दै गएको समयमा बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 8 का महिलाहरूले पञ्चेबाजा संरक्षण र प्रवर्धन गर्दै आमदानीको बलियो स्रोत बनाएका छन्। पञ्चेबाजा टिमकी सदस्य दिया बस्ने
पञ्चेबाजा लोप हुँदै गएको थियो र यसलाई जगेर्नको लागि हामीले दिदीबहिनीहरूले सल्लाह गर्यौं र ताल संस्था डब्ल्यूडब्ल्यूएफले हामीलाई उपलब्ध गराएर बजाउने मागहरू बढ्यो। गर्दाखेरि हामी बजाउन जान्छौं र पारिश्रमिक आफूले तोकेको दूरी अनुसार तोकेर ल्याउँछौं र त्यसका साथसाथै हामीलाई आय आर्जनको पाटातिर पनि सजिलो।
पहिले यहाँका महिलाहरूको दैनिकी जंगलबाट स्याउ सोत्तर गर्ने रहेको थियो। पञ्चेबाजा संरक्षण र प्रवर्धनका लागि तराई भूपरिधि तथा संरक्षण कार्यक्रमले महिलाहरूको क्षमता विकास गर्नुको साथै बाजा बजाउने तालिम आवश्यक सामग्री र समूह व्यवस्थापनमा सहयोग गरेपछि यहाँका महिलाहरूको चिनारी र दैनिकी फेरिँदै गएको छ। पञ्चेबाजा टिमकी सदस्य मैसरा खत्री
नेपालगंज दाङ सुर्खेत अनि यही पञ्चेबाजा समूहले गर्दा हामीले देखेको त के नदेखेको ठाउँ पनि हामी घुम्न पाइयो, नदेखेको होटेलमा पनि जान पाइयो। कुनै मान्छे ठूला बडा मान्छेहरू नम्बर हाम्रो माग्नुहुन्छ, उहाँहरूले दिन्छ। घरभित्र बसेर शिव हुँदो रहेछ ठुलो, मान्छे हुँदो रहेछ ठुलो। अहिले हामीहरूले गर्दा जस अनि आय आर्जन पनि हामीलाई धेरै छ। अहिले
पञ्चेबाजा लिएर बर्दिया, सुर्खेत, दाङ र सल्यान लगायतका जिल्लाहरूमा विवाह, वर्तमान लगायतका कार्यक्रमहरूमा जाने गर्छन्। पञ्चेबाजा बजाए बापत 50,000 सम्म लिने गरेका छन्। अहिले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन त भएको छ नै उनीहरू समेत आत्मनिर्भर भएका छन्। पञ्चेबाजा समूहकी सदस्य धनमाया विष्ट
पञ्चेबाजा बजाउनलाईदेखि अब हामीहरूलाई बोलाउनुहुन्छ, बिहेमा पार्टीहरूमा जान पाइया छ अनि खुसी लाग्छ। अलिअलि आय आर्जनको पाटो पनि भएको छ।
पञ्चेबाजा संरक्षणका लागि भएको सहयोगले महिलाहरूलाई थप हौसला प्रदान गरेको पञ्चेबाजा संरक्षण समूहकी अध्यक्ष भीमा विष्टको भनाइरहेको छ।
विद्यार्थीले बजाउने महिला पुरुष भएर बजाथे अनि हामी पनि यसमा हामी एकदम सम्मेलन गरेर हामी अगाडि बढ्न पर्छ भनेर हामीले मध्यवर्ती कामदायीका अध्यक्ष हर्कबहादुर विष्टसित कुरा राख्यौं। उहाँसित कुरा राखेपछि उहाँले चाहिँ संस्थामा गुहार गर्नुभयो र उहाँले तालबाट हामीले त्यस्तो महिला छन् अगाडि बढ्न सक्छन् भने हामीलाई तालले सहयोग गर्नुभयो। त्यहाँदेखि हामीलाई 15 दिनको तालिम दिनुभयो र डिरेस पनि दिनुभयो। त्यहाँदेखि हामीलाई जोस जाँगर गर्यो।
बाँके राष्ट्रिय निकुञ्जको मध्यबिन्दु मध्यवर्ती उपभोक्ता समूह अन्तर्गत राप्ती सुनारी गाउँपालिका वडा नम्बर 8 का महिलाको समूहले पछिल्लो समय पञ्चे बाजालाई दिगो आमदानीको स्रोतका रूपमा विकास गर्दै लगेका छन्। संरक्षण र जीविकोपार्जनलाई एकसाथ जोड्ने तराई भूपरिधि तथा संरक्षण कार्यक्रमको यो पहलले पञ्चेबाजा केवल बाजा मात्र नभई महिलाको सशक्तिकरण र समृद्धिको लय बनेको छ।
रौतहट जिल्लाको कटरिया नगरपालिका 9 स्थित ज्योति डिस्टिलरीको बोइलर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य 6 जना कामदार घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको बोइलर विस्फोटमा सोही नगरपालिका 9 बलुवाका 45 वर्षीय लक्ष्मण यादवको घटनास्थलमा नै मृत्यु भएको हो। घाइतेहरूलाई उपचारका निम्ति वीरगंज पठाइएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच भोलि रूस युक्रेन युद्ध अन्त्यबारे फ्लोरिडामा वार्ता हुने भएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको मध्यस्थताको शान्ति योजना र अमेरिकी सुरक्षा सुनिश्चितताका लागि छुट्टा छुट्टै प्रस्तावहरूमा भोलि छलफल हुने बताउनुभयो। रूसले युक्रेनको पूर्वी डोनबास क्षेत्रबाट सेना फिर्ता गरेमा युक्रेनले पनि त्यसै गर्ने भन्ने जेलेन्स्कीको प्रस्तावमा क्रेमलिनले अझै कुनै टिप्पणी गरेको छैन। रूसले सन् 2022 फेब्रुअरीबाट युक्रेनमा पूर्ण आकारको आक्रमण शुरू गरेको थियो। मस्कोले हाल डोनेट्स्क क्षेत्रको झण्डै 75% र छिमेकी लुआन्स्कको लगभग 79% क्षेत्र नियन्त्रण गर्छ। यी क्षेत्रलाई एकत्रित रूपमा डोनबास भनेर चिनिन्छ। भियतनामको उत्तरी पहाड़ी प्रान्त लाओकाईमा आज बिहान यात्रुवाहक बस पल्टिँदा कम्तीमा 7 जनाको मृत्यु भएको छ भने अन्य धेरैजना घाइते भएका छन्। भियतनाम समाचार एजेन्सीका अनुसार बसमा 19 जना यात्रु सवार थिए। प्रारम्भिक अनुमान अनुसार बसमा ब्रेक सम्बन्धी समस्या भएका कारण बस ढलानको तल्लो भागमा पल्टिएको हुन सक्ने अधिकारीहरूले बताएका छन्। यो दुर्घटना उत्तरी भियतनामको दुर्गम पहाड़ी क्षेत्रमा सड़क यातायातको चुनौती र सुरक्षा जोखिमलाई पुनः उजागर गरेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
ठेक्का सम्झौता भएको 14 वर्ष बित्दा समेत निर्माण सम्पन्न हुन नसकेको हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा पुल निर्माणको बाँकी काम पुनः सुचारू भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले हालै निर्माण स्थलको अनुगमन गरी पुल निर्माण तथा पुनर्स्थापनाको काम तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएपछि निर्माणको काम अघि बढ़ेको हो। पुलको पूर्वतर्फको सब स्ट्रक्चरको काम भने सकिएको छ। सिरातर्फका दुईवटा स्ल्याब हटाई एउटा जग भासिएकोमा उक्त स्थानमा दुईवटा जग राखी जगसहित सब स्ट्रक्चरको काम पनि सकिएको छ। हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि 2068 जेठमा 24,91,00,000 पप्पू लुम्बिनी जेबीसँग ठेक्का सम्झौता भएको थियो। शुरूको सम्झौता बमोजिम पुल निर्माण 2071 मंगिरमा सम्पन्न गर्नुपर्ने थियो। झापाको मेची भन्सारबाट चालु आर्थिक वर्षको मंगिर मसान्तसम्ममा अलैंचीको निर्यात 60.10% वृद्धि भएको छ। मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा 5,53,32,49,000 रूपियाँ बराबरको अलैंची निर्यात भएको हो। 5 महिनाको अवधिमा 2,622.10 मेट्रिक टन अलैंची निर्यात भएको भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको 5 महिनाको अवधिमा 10,71,54,13,000 रूपियाँ बराबरका विभिन्न माल वस्तुहरू निर्यात भएका छन्। होटल संघ पोखराले पर्यटन क्षेत्रलाई उद्योग सहरको मान्यता दिन संघीय सरकारको ध्यान आकर्षण संघीय सरकारको पुनः ध्यान आकर्षण गराएको छ। नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हालाई शनिबार 5 बुधे ध्यान आकर्षण पत्र बुझाउँदै संघका अध्यक्ष लक्ष्मण सुवेदीले चालू बजेटमा पर्यटन क्षेत्रलाई उद्योग सहरको मान्यता प्रदान गरी सोही अनुसारको सुविधा प्रदान गर्ने विषय उल्लेख गरिए पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको भन्दै तत्काल कार्यान्वयनको प्रक्रियामा लैजान आग्रह गर्नुभयो। संघले हालसम्म आन्तरिक उडानमा मात्रै सीमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत र चीनका विभिन्न शहरहरूमा उडान सञ्चालन गराउन आवश्यक पहल गर्न समेत मन्त्री सिन्हालाई आग्रह गरेको छ। पर्यटन व्यवसायीको गुनासो सुन्दै मन्त्री सिन्हाले पर्यटन क्षेत्रलाई उद्योग सरहको सहुलियत दिने विषयमा छलफल अगाडि बढ़ेको र छिट्टै कार्यान्वयन हुने आश्वासन दिनुभयो। मुस्ताङको लोगेकर दामोदरकुण्डा गाउँपालिकाको घमी गाउँमा सामूहिक रूपमा स्याउ खेती गरेर स्थानीय किसानले आमदानी गर्न थालेका छन्। स्थानीय 49 घरधुरीले मिलेर सामूहिक स्याउ खेती गर्दै आएका छन्। गाउँपालिकाका अध्यक्ष लोपसाङ छम्पेल विष्टको पहलमा घमी गाउँमा सामूहिक स्याउ खेती हुँदै आएको छ। कृषिमा स्थानीय नागरिकको सामूहिक पहुँच स्थापित गर्ने उद्देश्यले घमी गाउँ 49 घरधुरीले घमी सामुदायिक स्याउ फार्म स्थापना गरी सामूहिक स्याउ खेती शुरू गरेका हुन्। घमी गाउँमा स्थानीय घरधुरीले 800 रोपनी भन्दा बढी जग्गामा सामूहिक स्याउ खेती गरेको अध्यक्ष विष्टले जानकारी दिनुभयो। फार्ममा 12,000 भन्दा बढी स्थानीय लोकल जातका स्याउका बिरुवा र 600 भन्दा बढी उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउका बिरुवा रोपिएको छ।
अब खेल समाचार रमेश टमटाबाट।
सभामुख देवराज घिमिरेले नेपाल विद्यालय खेलकुद महासंघ एनएसएसएफ 13 किण्डर ओलम्पिकको उद्घाटन गर्नु भएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शनिबार भएको कार्यक्रममा सभामुख घिमिरेले ओलम्पियन कमल बहादुर अधिकारीलाई किण्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गर्नुभयो। कमलसँगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयसा साक्य र कबड्डीकी मानमती विष्टले टर्चलाई दशरथ रंगशालाको ट्र्याकमा परिक्रमा गराउनु भएको थियो। पहिलो चरणको किण्डर ओलम्पिकमा उपत्यका विभिन्न 34 विद्यालयका 1540 विद्यार्थीको सहभागिता रहेको आयोजक नेपाल विद्यालय खेलकुद महासंघ एनएसएसएफका महासचिव राजकुमार कार्कीले जानकारी दिनुभयो। दशरथ रंगशालामै पुष 15 गते हुने दोस्रो चरणको कार्यक्रममा 67 विद्यालयका करिब 1600 विद्यार्थी सहभागी हुने पनि आयोजकले जनाएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्यमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमट्टा सहित 5 नियुक्त हुनुभएको छ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार रिक्त रहेको सदस्य पदमा टमट्टा सहित नेपाल तेक्वान्दो संघका सदस्य कुमार लामा घिसिङ, शान्त कुमार महता, राजेश खड्का र प्रयास कार्कीलाई नियुक्त गर्नुभएको हो। मन्त्री गुप्ताले शुक्रबार नै 5 सदस्यहरूलाई शपथ गराउनुभयो। सबै सदस्यको कार्यकाल 4 रहनेछ। किरात लिम्बुहरूको सांस्कृतिक चाड उधौली पर्व अर्थात चासोक ताङनामका अवसरमा फिदिममा आयोजित 8 सुमहातलुङ मिनी म्याराथनमा ताप्लेजुङका अमीर त्याङवुङ र पाँचथर्की पुष्पा शेर्मा लिम्बु प्रथम भएका छन्। पुरूषतर्फ 9.3 किलोमिटर दूरी अमीरले 22 मिनट र महिलातर्फको 5.2 किलोमिटर दूरी पुष्पाले 19 मिनटमा पार गरेका हुन्। प्रतियोगितामा पुरूषतर्फ 40 र महिलातर्फ 16 जनाको सहभागिता थियो। पोखरा रंगशालामा जारी 22 माछा पुछ्रे कप पोखरा ओपन तथा भेटरान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत कमल थापा र छ्याम्बा नुन्डुपको जोड़ीले विजयी शुरूआत गरेको छ। शनिबार भएको खेलमा 65 वर्षमाथिको डबल्सतर्फ थापा र ढुण्डुपको जोड़ीले सुदीप्ता चक्रवर्ती र प्रदीप मुखर्जीको जोड़ीलाई 4-0, 4-1 को सेटमा पराजित गरेको हो। प्रतियोगितामा नेपाल सहित 3 देशका 160 जना खेलाड़ीहरू विभिन्न 12 इभेन्टमा प्रतिस्पर्धा गर्दैछन्।
अब मौसम। आज राति देशको तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सू लाग्नुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 22.7 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 17.4 डिग्री सेल्सियस, न्यूनतम 5.2 डिग्री सेल्सियस। पोखराको अधिकतम 20.8 डिग्री सेल्सियस, न्यूनतम 8.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 20.6 डिग्री सेल्सियस, न्यूनतम 5.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 22 डिग्री सेल्सियस, न्यूनतम 5.7 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री सुशीला कार्कीद्वारा प्रमुख 3 दलका शीर्ष नेताहरूसँग प्रतिनिधि सभा निर्वाचनबारे छलफल। निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउन नेताहरूको प्रधानमन्त्रीलाई आग्रह। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 1,89,00,000 मतदाता रहेको निर्वाचन आयोगद्वारा जानकारी। प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूची पुष 14 गते भित्र पेश गर्न दलहरूलाई निर्वाचन आयोगको आग्रह। नेपाली कंग्रेसमा समानुपातिक उम्मेद्वार चयनका विषयमा छलफल। नेकपा एमाले सचिवालय बैठकमा भोलि छलफल हुने। र रूस युक्रेन युद्ध अन्त्यबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच भोलि फ्लोरिडामा वार्ता हुने। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।